दूसरों के साथ पेश आना, अपने साथ, अपने रब के साथ, दूसरे इंसानों के साथ, ये सारे जो मामलात हैं, ये सब कुछ आपको किसी और शक्ल में ट्रांसफर होकर या तब्दील होकर ढल कर जो है क़यामत के दिन खुद आपके सामने आने वाले हैं। जैसा अकीदा रखा था वैसा ही अकीदा आपके सामने आएगा, उसी का नतीजा वहां पर आएगा। जैसा करेक्टर था वैसा ही करेक्टर जो है वहां पर रिजल्ट के तौर पर सामने आएगा। ये कभी भी तसव्वुर में ना रखें कि क़यामत के दिन यहाँ हमने किया कुछ हो और वहां पर हमें मिला कुछ हो, ये कभी भी नहीं होगा। जो हम यहाँ पर बोएंगे वो हम वहां पर हम काटेंगे। बाएं या उल्टे हाथ वाले या असाब मशमा या असाब शुमाल, असाब शुमाल मशमा एक ही खानदान के अरबी ग्रामेटिकली जो है उसी की फैमिली से ताल्लुक रखते हैं। मशमा कहते हैं या जो है क्या कहते हैं शुमाल कहते हैं। कुरान की जबान में ये जो गुरोह है, ये जो ग्रुप है, ये गुमराह और कुफ्र और इनकार करने वाले गुरोह को मशमा के तौर पर याद किया है। लिहाजा मुमकिन है कि मुफसरीन कहते हैं कि वो साहिबान ईमान जो अमल की कमी और कोताही के सबब अजाब में मुब्तला होंगे और फिर अजाब की सजा पाकर जन्नत की जानिब भेजे जाएंगे, कुछ ऐसे लोग भी होंगे जो साहिबान ईमान में से होंगे, उनका शुमार जो है वो इसमें काउंट नहीं होते हैं। असाब मशमा में या असाब शुमाल या उल्टे हाथ वालों में वो लोग हिसाब नहीं किए जाते हैं। लेकिन बाज कुरानी आयात ऐसी हैं और रिवायात और अहादीस भी ऐसी हैं जिसमें एक फर्द मोमिन और एक तौहीद परस को भी बाज हवालों से असहाब शुमाल में शामिल किया गया है। बशर्त उसमें से एक जो नुमाया तरीन मसला पेश आया है वो शिर्क का मसला है। मुमकिन है कि इंसान अकीदे के तौर पर शिर्क ना करे, लेकिन कुछ उसके आमाल और उसकी जिंदगी और उसका तर्ज जिस तरह जिंदगी गुजारी है वो मुशरिकाना जिंदगी हो उसकी और उसी तरह की एक आइडियोलॉजी उसने अपने लिए बनाई हो, तो इस तरह के ग्रोह जो है कहा है कि वो भी इस असाब शुमाल और मशामे में शामिल होंगे। ये बहुत ही खतरनाक बात है, ये कोई छोटी बात नहीं है, क्योंकि असाब शुमाल की जो हालात हैं, असाब शुमाल की जो मसाइल हैं वो इतने पेचीदा और इतने कोई वहां पर उनके लिए कोई रिलीफ नजर नहीं आता है। तो अगर खुदा ना करदा कोई अल्लाह को मानने वाला इसी अमल की वजह से जाके इस ग्रुप की और इस कैटेगरी के अंदर चला जाता है तो उसके लिए बहुत ही मुश्किलात हैं, बहुत ही सख्त किस्म के। मतलब ये है कि अन्नहू वो सारी जिंदगी खुद को मुसलमान और मोमिन समझता रहा, लेकिन उसका उठना बैठना और उसकी फिक्र और सोच और उसकी जो हरकतें हैं वो इतनी खतरनाक कि खुदा के नज़दीक वो इस्लाम से बाहर हो चुका था। रिवायात में और इसी तरह जो है कुरानी आयात के अंदर जो है असहाब शुमाल या मशअमा के कुछ सिफात और शिनाख्त बयान हुई हैं, कुछ आइडेंटिटी हैं। जैसे इसी सूरह के अंदर कहा कि ये मुकज्जिबीन में से हैं, जालीन में से हैं, झूठे हैं, एक खुद झूठे हैं, दूसरे ये कि ये सच को झुठलाते भी हैं। जालीन है मतलब खुद गुमराह हैं और दूसरों को भी गुमराह करते हैं। मुनकरीन है यानी कफरा हैं, इनकार करते हैं और दूसरों को भी इनकार करने की तबलीग करते हैं, हिदायत करते हैं। कहें पर इस्तेमाल किया आमा है, ये लोग अंधे हैं, ठीक है, फिजिकल आंखें रखते हैं, जिस्म के ऊपर आंखें अच्छी हैं उनकी, शायद ऐनक की जरूरत भी नहीं, लेकिन असल में वो अंदर से अंधे हैं, क्योंकि सच और हक को अगर इंसान नहीं पहचानता है तो उसे कुरान की इस्तेलाह में अंधा कहा है। इन लोगों के बारे में कभी फरमाते हैं मन ऊतिया किताबुहु वरा अदाहरीही, कुरान मजीद के अंदर है कि इनको इनका जो नामे अमाल है ये इतने नापसंदीदा हैं कि इनको सामने आकर भी इनको पकड़ाया नहीं जाएगा, बल्कि इनके पीठ पीछे से ऐसे दिया जाएगा, ये पकड़ो, उल्टे हाथ पे कहेंगे उल्टे हाथ से पकड़ो जाओ। या मसलन फरमाया मन ऊतिया किताबुहु बिशुमालीही, उनको जो है उल्टे हाथ पे दिया जाएगा। मुतादी सूरतों में इस तरह का जो तस्किरा है इस ग्रोह के बारे में मौजूद है। कुरान बार बार अलर्ट करता है कि खबरदार इंसानों, इस ग्रुप के इस कैटेगरी में खुद को मत डालना, ये बहुत ही खतरनाक कैटेगरी है। ये जो शुमाल कहा है इनको उल्टे हाथ वाले, तो ये उल्टे हाथ में देना क्या अलामत है इसकी? वैसे भी हमारे पास भी है आज की सीधे हाथ और उल्टे हाथ, मसलन बहुत से उमूर ऐसे हैं जिसके बारे में कहा कि आप उल्टे हाथ से अंजाम दो, असल खाना खाना है, लोगों से हाथ मिलाना है, وغیرہ وغیرہ اس طرح کی بہت سارے کاموں کے لیے. اسی طرح الٹے ہاتھ کے بارے میں بھی کہا کہ الٹے ہاتھ کو فلاں فلاں کاموں میں مثلا ٹوائلٹ کی ضرورت کے وقت, مختلف چیزوں کے وقت کہا کہ الٹے ہاتھ کو استعمال کرو. اس طرح کی جو تقسیمات دنیا میں بھی موجود ہیں, دونوں ہاتھوں کے کچھ مستحبی اور کسی حد تک جو ہے وجوبی حد تک بھی بعض احکامات ہمارے پاس موجود ہیں. لیکن یہ اس کے ساتھ ساتھ اگر ہم قیامت کی بات کریں جہاں سچائی اور حقیقتوں نے کھلنا ہے, تو اس وقت کیا ہوگا کہ اصل میں عالم ہستی دو پہلو رکھتی ہے, دو سائٹ رکھتی ہے, ایک لیفٹ سائٹ ہے اور ایک رائٹ سائٹ ہے. قیامت کے اندر بھی یہی منظر ہمیں ملے گا. رائٹ سائٹ پر ملکوت اعلیٰ ہے اور تمام جو پازیٹیو چیزیں ہیں وہ رائٹ سائٹ پہ ملیں گی بشمول ملکوت اعلیٰ, ملکوت اعلیٰ سے بڑھ کر کوئی چیز نہیں. جبکہ لیفٹ سائٹ اور الٹی سائٹ پر دیکھیں گے ملکوت اسفل ہے, جسے اسفل السافلین بھی ہم کہتے ہیں, جہنم کے نچلے طبقے میں جہنم کا جو علاقہ ہے, عذاب کا علاقہ ہے, سزا کا علاقہ ہے, مجرموں کا جو ایریا ہے وہ ہمیشہ الٹی سائٹ پر ہوگا, شمال کی جانب ہوگا. یہ جو ہے پوائنٹس قرآن مجید ہمیں بیان کرتا ہے. اب سوال یہ ہے کہ اصحاب شمال کی اتنی زیادہ پستی اور اتنی بدتر اور بری حالت کی وجوہات کیا ہیں؟ چند پہلو ہیں, کافی ڈیٹیلز ہیں, لیکن ظاہر ہے چند موٹے موٹے اور امپورٹنٹ جو پوائنٹس ہیں اس کو ہم یہاں پہ ریز کرنا چاہیں گے. الف یہ ہے کہ یہ لوگ عامہ ہوں گے, اندھے ہوں گے, یعنی آنکھیں رکھتے ہوئے سیدھے اور سچے راستے کو نہیں پہچان رہے ہوں گے. یعنی جانتے ہوئے, سمجھتے ہوئے, آنکھیں رکھنے سے مطلب یہ ہے کہ سمجھتے بھی ہیں, جانتے بھی ہیں, لیکن ہوائے نفسانی اندر سے کیونکہ اجازت نہیں دیتی, پکڑتی ہے, وہ ہوائے نفسانی کے غلام بن چکے ہیں, اسیر ہو چکے ہیں, لہٰذا وہ سچے راستے کو اختیار نہیں کرتے ہیں. کیونکہ دنیا میں سچ اور حق کے مقابلے میں آنکھیں بند کر کے بیٹھے رہے یہ لوگ اور اپنے آپ کو جو ایسا کر دیا جیسے کہ اندھے ہیں, ظلم دیکھتے رہے, اس کے سامنے یہ منہ سے خاموش رہے, گونگے بنے, آنکھوں سے جیسے دیکھا اندیکھا, دکھائی نہیں دیا, اندیکھی کر دیا, اندھے بن کے رہے. لہذا نتیجہ کیا ہوگا؟ قیامت کے دن نتیجہ یہ ہوگا کہ یہ لوگ اندھے ہوں گے. قرآن مجید کی وہ مشہور آیت ہے جس میں کہا من کان فی ھذہ الاعمی فہو فی الاخرۃ اعمی, جو اس دنیا میں اندھا ہوگا اس دنیا میں بھی اندھا ہوگا. نعوذ باللہ, یہ تو نہیں ہے کہ جو آنکھوں سے اندھا ہوگا اس دنیا میں, یہ ظلم ہے. پروردگارہ وہاں حقیقت ہے, تو میں دنیا میں, چلو میری مقدرات میں سے تھی یہ چیز کی میں دنیا میں اندھا رہوں, تو اب قیامت میں مجھے اندھا کیوں رکھیں گے آپ؟ کیا میں نے ایسا جرم کیا کہ میں قیامت کے دن بھی آنکھیں نہیں ہوں گی, میرے پاس اندھا بیٹھا رہوں گا؟ اسی طرح نہیں, یہ آنکھوں والی اندھے پن کی بات نہیں ہو رہی ہے. یہ بلائنڈ جو ہے ادھر آنکھوں سے نہیں ہے, بلکہ یہ ہے کہ یہ سچ اور حق کے راستے کے سامنے اپنا آپ کو انہوں نے اندھا بنایا ہوا تھا. نتیجتاً یہ ہوگا کہ یہاں اندھے رہے ہو دنیا میں جو بویا ہے وہ ادھر کاٹو گیا, بھی یہاں اندھے بن کے رہے ہمیشہ, ظلم اور ظالم کے مقابلے میں خاموش رہے, حق اور ناحق کے مقابلے میں دیکھتے ہوئے اندھیکی کر دی. اب نتیجہ کیا ہوگا کہ ادھر بھی تم اندھے رہو گے, ادھر فزیکل آنکھیں بھی اندھی ہوں گی, جیسے پچھلی آیات میں تفسیر کیا ہم نے کہ وہ اپنے سامنے کی چیز کو نہیں دیکھ پائیں گے, اندھیرا ہوگا ان کے سامنے, سورج تو ہے نہیں, آفتاب تو ہے نہیں, تارش تو نہیں ہوگی, کوئی الیکٹریسٹی کا سسٹم تو وہاں پر ہے نہیں, نہ کوئی اور لائٹ کا انتظام ہے. سورج کے بارے میں تو خدا نے کہا سب تباہ کر دوں گا میں, یہ سارے ختم, لپیٹ دیے جائیں گے, کبیرت کر دیں گے ان سب کو. جب ستارے نہیں ہیں, سورج اب روشنی کا کوئی اور انتظام نہیں ہے, تو فزیکل آنکھیں تو نہیں دیکھ سکتی, ویسے بھی نہ فزیکل آنکھیں دیکھ سکتی نہ دل کی آنکھیں دیکھ سکتی ہیں. دل کی آنکھیں ادھر اندھی کر دی ہیں, فزیکل آنکھیں وہاں پر روشنی ہے نہیں, وہاں پر تو دل کی آنکھوں سے دیکھنا ہے, حقیقتیں سامنے آ رہی ہیں. تو یہ صورتحال ایک تو ان کی یہ ہے کہ دنیا میں سچ اور حق اور سچائی کے راستے کو جان بوجھ کر اندیکھی کرنے کا نتیجہ یہ ہے کہ اصحاب شمال میں شامل ہوئے ہیں. نمبر دو, دنیا میں ان کے پاس نعمتوں کی فراوانی ہوگی اور ان نعمتوں کی فراوانی سے یہ عیاشی کریں گے, نہ کہ ان نعمتوں کا شکر گزار ہوں گے. مثلا دنیاوی نعمتیں ان کے پاس بہت زیادہ ہوں گی. یہ آپ دیکھیں, یہ جو ہمارے عرب جو بادشاہ ہیں, ایک ویلا خریدتے ہیں پتنے کتنے ملینز کا, ایک وہ یارٹ خریدتے ہیں یا پتنے وہ بوٹ خریدتے ہیں وہ کتنے ملینز ٹریلینز کی ہوتی ہے, جبکہ ان کے ہی ملک میں کھانے کے لیے روٹی نہیں ہوتی, عیاشی ہو رہی ہوتی ہے ان کی. ایک جو ہے کسی اداکارہ یا ڈانسر یا کسی کو پتنے ملین ٹریلین گفٹ کر دیتے ہیں. یہ ابھی لبنان کے جو ایکس پرائم منسٹر ہیں اس کی آ رہی تھی کہ یہاں فرانس کی کسی, اس کو انہوں نے کتنی ملینز دیے ہیں. لبنان اکانومیکلی بری حالت ہے, حریری صاحب جو ہے یہاں پہ ہے मिलियंस ट्रिलियंस के गिफ्ट बांट रहे हैं, और भी आप देखते हैं बहुत से लोग, उनके पास बहुत कुछ है लेकिन ख्वाजा की नियामतों की फरावानी है, चाहे लूटमार किया है या अल्लाह ने अता किया है, इम्तिहान में डाला, जो भी है, लेकिन वो उससे अय्याशी करते हैं बजाय इसके कि शुक्रगुजार करें। सूरे इसी सूरे की आयत नंबर 45 है, इंशाल्लाह कि आगे जाएंगे तो वहां पर ज्यादा, वहां पर इन्हीं बारे इसी चीज को कुरान मजीद ने खूबसूरत ताबीर से याद किया है, इन्नहुम कानू क़ब्ल ज़ालिका मुत्रफीन, क्योंकि वो मुतरफ हैं। मुतरफ यानी दुनियावी वसाइल बहुत ज्यादा है, इसलिए इनमें गुम होकर जिंदगी गुजार रहे हैं और बेदर्द हो चुके हैं। राहबर मुअज़्ज़म इंकलाब हजरत आयतुल्ला खामनाई की एक स्पीच है जिसमें वो यही लफ्ज इस्तेमाल करते हैं, मुझे याद आ गई अचानक से, अभी जहन में आ गई, जुमे का खुतबा है, उसके अंदर यही कह रहे हैं कि माशरे के हवाले से कौन से लोग हैं जो आइसोलेटेड करके बैठे हुए हैं, माशरे में जो कुछ हो रहा है उनमें, यही कहते हैं उन सरमायादार बेदर्द, वही मुतरफ है बेदर्द, यानी वो जो कि बेदर्द है असलन मुतरफ, इसलिए मुतरफ का लफ्ज मतलब यही है। दूसरी मीनिंग्स मुतरफ के ये बनते हैं कि इन्नहुम मुतरफीन, कहा क़ब्ल ज़ालिका मुतरफीन, वो समझते हैं हम फ्री हैं, यानी ऐसा लग रहा है जैसे कि फ्री छोड़ दिया गया है, मर्जी जो कुछ करना है कर ले, जैसे वो दिल करे कर लो, जो भी करना है कर लो, खुद को आजाद समझते हैं, किसी के सामने कोई जवाबदही नहीं है, कोई मुझसे पूछ नहीं सकता, मेरी मर्जी है, मेरे पास है तो क्या है, तो जो भी कर लूं, जैसी मेरी मर्जी है। एक दूसरी जो सिफत है ये असाब शुमाल की कि इतने बुरे हालात के कयामत के दिन शिकार होंगे, दुनिया के अंदर ये उनकी अय्याशी है और मुतलक बन जाना है। तीसरी चीज जो है, ये लोग गुनाहान कबीरा मुसलसल करते रहेंगे, यानी कि इंसान एक दफा किसी से गुनाहान कबीरा सरजत हो जाता है, तौबा करता है, इस्तगफार करता वापस आता है, वो अलग मौजू है। इसी सूरे की आयत नंबर 46 में भी इसकी तरफ इशारा किया है, दोबारा इसके अलावा की दीगर आयात के अंदर इशारा किया है, फरमाते हैं ये लोग वकानु युसरून अलल हिंफिल अदीम, यानी अजीब ताबीर किया, यानी पास्ट जो पास्ट का जो टेंस है, माजी का जो टेंस या जो सेगा है उसको इस्तेमाल करके कंटिन्यू अमल को बयान कर रहा है परवरदिगार। ये ताबीरात कुरान में बहुत खूबसूरत ताबीरात हैं, इस तरीके से बाज़ औक़ात दुआओं में भी इस तरह के अल्फाज मौजूद हैं कि बज़ाहिर, क्योंकि उसमें यकीन की बात को समझाना चाहता है, अल्लाह ताला फरमाते हैं देखो यकीनी तौर पर ये शुमाल वाले या साहबे माशामा, इनकी हालत ये है कि मुसलसल गुनाहान कबीरा करते हैं, कंटिन्यूली सारी लाइफ ये गुनाहान कबीरा में गुजारते हैं और कोई इससे इनको डर नहीं खौफ नहीं है, कंटिन्यूली युसर्रूना, ये इसरार करते हैं, मुसलसल कर रहे हैं, अलहिंफिल अदीम, अदीम गुनाहों और बड़े गुनाहों के इर्तिकाब करते रहते हैं। चौथा पॉइंट इसके अंदर बताया, अहले बातिल के साथ दोस्ती और हमदर्दी रखते हैं, ये जो बातिल फोर्सेस हैं, बातिल कुवतें हैं दुनिया के अंदर, जालिम कुवतें हैं, उनके लिए हमदर्दी रखते हैं ये लोग, या उनके साथ दोस्ती रखते हैं या उनके करीब चले जाते हैं। सूरह मुदस्सिर की आयत नंबर 45 में इसी तरह इशारा करके फरमाया कि ये लोग दुनिया में वकुन्ना नखूज़ु मअल खादिईन, ये अजीब ताबीर कर रहा है कुरान मजीद, वकुन्ना, वो खुद कहेंगे क़यामत के दिन, कहेंगे वकुन्ना, हम लोग तो दुनिया में जब थे नखूज़ु मअल खादिईन थे, हम लोग दुनिया में बातिल परस्तों के दोस्त रहे हैं, बातिल परस्तों की तरफ हमारा झुकाव था, उनकी तरफ हमारी हमदर्दियां थी, उनको हम लोग हमेशा अच्छे लोग समझते थे, उनको हमेशा सही रास्ते पे समझते थे, उनको सक्सेसफुल और कामयाब समझते थे, उनको साथ देने में हम समझते थे कि हमारी कामयाबी का राज ये है कि हम ये बातिल परस्त कुव्वतों के अलायंस बन जाए, इनके पार्टनर बन जाए, इनके करीब चले जाए, इनके साथ बैठे, इनके साथ जिए, जैसे ये खाते हैं, जैसे ये पीते हैं, जैसे ये सोचते हैं, इनके जो वैल्यूज हैं, जिस तरह करते हैं उसको हम अपनाएं और इनके साथ चलें। ये इनका दुनिया में जो इनका तर्ज जिंदगी था वो ये था कि आज नतीजा ये बना है कि ये लोग जो है असाब शुमाल में से हैं और दर्दनाक और अजाब किस्म की तरफ जा रहे हैं। खुलासा कलाम ये है कि दुनिया में उल्टे रास्ते पर चलते रहे, नतीजा ये है कि कयामत के दिन भी उल्टे हाथ में नामाया अमाल पकड़ाए जाएंगे, उल्टे रास्ते जाएंगे जो कि जहन्नम का रास्ता है, अजाब अलीम और अजाब अजीम का रास्ता है। यह असाब शुमाल के बारे में आयत नंबर 10 में फरमा और 11 में फरमाया वस्साबिकुना सबिकून उलाइकल मुकर्रबून, और सबकत ले जाने वाले तो आगे बढ़ने वाले ही हैं, यही वो मुकर्रब लोग हैं, कि जन्नत नईम, नियामतों से मालामाल जन्नतों में होंगे। आयत नंबर 12 है, 13 में फरमाया फुल्लतुम मिनल अव्वलीन, एक जमात گزشتہ لوگوں میں سے ہوگی، اگلوں میں سے ہوگی. وقلیل من الاخرین، اور تھوڑے لوگ پچھلوں میں سے ہوں گے، آیت نمبر 14 ہے. سابقون کون ہیں؟ سابقون کے حوالے سے تھوڑی سی ہم گفتگو کرتے ہیں. فرمایا قرآن مجید میں یہ جو لفظ سابقون ہے، یہ سنگولر حالت میں، پلولر حالت میں، جمع میں، مفرد میں، یا نون کی شکل میں، یہ تقریباً 37 بار آیا ہے. اور ایک چیز جو واضح ہو رہی ہے وہ یہ ہے کہ سابقون گزشتہ انبیاء اور اولیاء میں سے زیادہ تعداد میں ہوں گے، کیونکہ ظاہر ہے کہ 1,23,000 انبیاء ہیں اگر پیغمبر گرامی اسلام کو آخری نبی زمان کے طور پر الگ اگر شمار کریں تو. تو ظاہر ہے اتنے سارے انبیاء کی امت میں اگر تھوڑے بہت بھی آ جائیں تو اچھی بڑی تعداد بن جاتی ہے، یہ تو انڈرسٹوڈ ہے. امت پیغمبر گرامی اسلام میں سے سابقون کی کیٹیگری میں جو لوگ ہیں وہ بہت کم تعداد میں ہوں گے، اس لیے کہ اتنے بڑے درجے پر فائز ہونے والوں کی تعداد ہر پیغمبر کے اندر کم ہوگی. ظاہر ہے کمپیئر کریں گے اگر اکیلے اکیلے تو ظاہر ہے کہ سرکار حضرت ختم مرتبت کی امت میں جو ہے تعداد دوسرے پیغمبروں سے زیادہ ہوگی، لیکن مجموعی طور پہ دیکھیں گے گزشتگان اور عصر حاضر اور عصر امت اسلامیہ میں تو ظاہر ہے وہ تعداد زیادہ ہوگی. یہ بات بھی واضح ہے کہ سابقون کی مثال جو کامل و اکمل و اتم ہے تو وہ معلوم ہے سرکار حضرت ختم مرتبہ پیغمبر گرامی اسلام صلی اللہ علیہ وآلہ وسلم اور آپ کی پاک و طاہر آل ہیں، جن کی طہارت کی گواہی پروردگار عالم نے یطہرکم تطہیرا کے ذریعے سے دی ہے. اب آیات میں موجود صفات اور روایات بھی اسی کے اوپر دلالت کرتی ہیں، اور ایسی ہی صفات کے حامل لوگوں کو اس سابقون کی کامل ترین مثال اور نمونے کے طور پر پیش کیا ہے. مثلا تفسیر در المنصور ہے اہل سنت بھائیوں کی، اور اسی طرح تفسیر ابن کثیر ہے. وہاں سے میں صرف ایک کوٹیشن میں ایک آپ لوگوں کے سامنے پیش کرنا چاہوں گا. وہاں پہ لکھتے ہیں واضح مصادیق اور صف اول کے افراد کی حیثیت سے مومن آل فرعون یعنی حزقیل، حبیب نجار اور علی بن ابی طالب کے نام روایات میں ملتے ہیں. یہ جملہ ہے تفسیر در منصور اور تفسیر ابن کثیر میں. یہاں پر ایک لفظ استعمال ہوا ہے مقربون، کیونکہ یہ سابقون کی آگے تفصیلات آ رہی ہیں خود سورہ کے اندر، تو ہم زیادہ ڈیپلی آنے جائیں گے، جہاں جہاں آیتیں آئیں گی اس کے ساتھ اس کی تفسیر کرتے جائیں گے. فرمایا اولئک المقربون ہیں. یہ مقربون کو اگر قرآن مجید میں الف اور لام المقرب یا المقربون کی طرح اگر قرآن مجید میں یہ لفظ آ جاتا ہے یا المقرب کے طور پہ آ جاتا ہے تو اس کے معنی یہ بنیں گے کہ سب کے لیے یہ مقرب ہیں، یعنی یہ خود خدا کے مقربین ہیں ایک، اور دوسروں کے لیے یہ مقربین ہیں دو. یہ میننگز بنیں گے، حتیٰ کہ سب سے مراد فرشتے بھی شامل ہیں اس میں. تمام فرشتے، جن و انس و تمام مخلوقات کے لیے بھی یہ مقرب ہیں، کیونکہ یہ خود خدا کے مقرب ہیں. مقرب یعنی قرب اور نزدیکی یہاں مراد ہے، ظاہر ہے فزیکل نزدیکی نہیں ہے. ہم اس سے پہلے کئی بار اس موضوع کو ڈسکس کر چکے ہیں، خدا ہمارے نزدیک ہے لیکن ہم خدا سے دور ہیں کہ میننگز کے اندر ہم اس کی وضاحت کر چکے ہیں. قرب سے مراد یہاں پر کیا ہے کہ وہ ربوبیت و بندگی پروردگار میں، عبادت و بندگی الہی میں اس مقام پر جا کر پہنچے ہیں کہ اب فنا ہو چکے ہیں، وہ اپنے وجود کو کھو چکے ہیں، وہ ان کا اب کوئی وجود نہیں ہے. جو صرف وجود ہے تو وہ اللہ کا وجود ہے، وہ اپنے لیے کسی وجود کے قائل نہیں ہے. لفظ انا و میں اور اس طرح کے الفاظ وہاں ختم ہو چکے ہیں، وہ اپنی کوئی شناخت نہیں رکھتے ہیں. اگر کوئی شناخت رکھتے ہیں تو خدا کی شناخت ہے، ہر طرف اللہ وحدہ لا شریک کی ذات ہے، باری تعالیٰ انہیں دکھائی دیتی ہے، ربوبیت ہے، خالقیت اور خالق نظر آتے ہیں، اس کے سوا کوئی چیز نہیں ہے. یہ اعلیٰ ترین مقام میں وہ پہنچ چکے ہیں وہاں پر، اس لیے ان کو مقربون کا لفظ استعمال کیا، کیونکہ وہ اس مقام پر پہنچ چکے ہیں اور خدا کی آیتوں میں سے بڑی آیت بن چکے ہیں، خدا کی نشانیوں میں سے بڑی نشانیاں بن چکی ہیں، اور خدا کی جو صفات ہیں خالقیت، ربوبیت، مالکیت کی، اس طرح کی جتنی بھی صفات ہیں اب ان ہستیوں کے اندر بطور کامل و اکمل و اتم ظہور کرتی ہیں، نظر آتی ہیں. بطور مثال اگر ہم یہ بیان کرنا چاہتے ہیں کہ اللہ سبحانہ و تعالیٰ خالق ہیں، تو اگر ہم یہ سوال کریں کہ جناب اس خالق کون و مکان کی تخلیق کی انتہا کیا ہے، کمال تخلیق کیا دکھا سکتے ہیں، तो अगर हम दिखाएं जनाब कमाल तख्लीक, माउंट एवरेस्ट जैसी पहाड़े हैं, केटू जैसी पहाड़े हैं, ये जो इतने बड़े बड़े ओशियन हैं, ये जो बड़े दरिया हैं, ये जो जमीन है, ये जो मट्टी है, ये जो दरिया है, आसमान सितारे हैं, तो हम कहेंगे बस इस खालिकियत की कमाल खिलकत इतनी है। कहेंगे जनाब इन तमाम चीज़ों में एक अशरफ खालिकियत है, वो इंसान है। इंसान है, जब इंसान को सामने लाएंगे तो इंसान है दोनों शक्लों में सामने आएगा, इंसान है जालिम व कातिल व जाबिर व गुमराह, और इंसान है हिदायतकार आएगा सामने। फिर कहेंगे अच्छा तो कमाल खालिकियत ये है, कमाल खालिकियत का जहूर और कमाल खालिकियत जो रिफ्लेक्ट कर रही है इस इंसान के ऊपर, जो कि जिसकी खिलकत से ही फरिश्तों ने चीखना शुरू कर दिया था, ये तो जालिम भी है, मजलूम भी है, एक दूसरे पर जुल्म भी करता वगैरह। उस वक्त इंसानों के दरमियान एक इंसान कामिल अकमल अतम को बिनवान नमूना पेश किया जा सकेगा और कह सकेंगे उस खालिक की खिलकत का कमाल ये सरकार हजरत खत्मी मर्तबत है, इंसान है कामिल व अकमल व अतम है। अब यहाँ पर कोई सवाल नहीं हो सकता, यहाँ पर कोई एतराज सामने नहीं आ सकता। कहेंगे ये और इनकी पाक व ताहिर आल हैं, गुज़श्ता अंबिया भी हैं बतौर, इसमें कोई शक नहीं है, लेकिन जो कमाल खालिकियत, कमाल राज़िकियत, कमाल लुत्फ, कमाल रहमानियत, कमाल रहीमियत, यानी तमाम सिफात इलाहिया का जहूर है, यानी जहूर वहीं रिफ्लेक्ट होना और मनाकिस होना, कामिल व अकमल व अतम मुहम्मद व आल मुहम्मद की ज़वात मुकद्दसा में, क्योंकि यहाँ पर आपको किसी किस्म का कोई सवालिया निशान खड़ा नहीं हो पाएगा। इमाम हसन मुश्तबा अलैहिस्सलाम से रिवायत है कि आपने इस आयत के बारे में फरमाया, फकाना अभी साबिकुस साबिकीन इलाल्लाहि तआला व इला रसूलिही व अक्रबुल अक्रबीन, मेरे वालिद तमाम सबकत ले जानू वालों में सबसे पहले थे जिन्होंने अल्लाह और उसके रसूल की जानिब सबकत दिखाई और वो उनके सबसे मुकर्रब और करीब बन गए। एक और अंदाज में इमाम ने इसको फरमाया, या छठे इमाम से जब इस आयत के बारे में सवाल किया तो छठे इमाम ने फौरन जवाब दिया, नहनु साबिकून व नहनुल आखिरून, फरमाया कि ये साबिकून हम हैं, ये आखिरून हम हैं। बहरहाल मजीद इंशाल्लाह इसके ऊपर डिस्कस करेंगे अगली आयतों में। आयत नंबर 12 और 12 में चले जाते हैं तो फरमाया, फी जन्नत नईम, नियामतों से मालामाल जन्नतों में ये साबिकून होंगे। यहाँ पर जन्नत नईम, क्योंकि इस लफ्ज के ऊपर थोड़ी सी गुफ्तगू जरूरी है, लेकिन क्योंकि ये लफ्ज आगे मजीद रिपीट होके आने वाला है तो लिहाजा ज्यादातर गुफ्तगू हम उन आयतों में करेंगे, लेकिन कुछ इशारे यहाँ पर इस आयत में करके आगे बढ़ जाते हैं। अगर ये लफ्ज जो है जन्नतुन नईम किसी और चीज के बगैर खुद अकेले से आ जाता है तो इससे मुराद क्या होगा कि लफ्ज नियामत मुराद होगी। नियामतें सारी मुख्तलिफ किस्म की नियामतें हैं, ये नियामतें हैं, वो नियामतें हैं, वगैरह वगैरह, इस तरह की जो है बात होगी। लेकिन अगर सिर्फ यही लफ्ज आ जाए खाली होकर बगैर किसी और के सहारे के, मसलन बगैर किसी और लफ्ज के साथ अकेला और तनहा होकर आ जाएगा तो उस सूरत में ये इशारा होगा कि ये नियामत से मुराद नियामत अजीम उज़्मा है, आम नियामतें नहीं है। अगर फरमाया कि मसलन हमने उन्हें जिंद अकल दी है व नियामत अजीम, उनके पास अकल है, तो पता चला जी ये अकल की नियामत की बात हो रही है। लेकिन खुद अगर खुद यही लफ्ज आता है जन्नत नईम की तरह, खुद नईम बन के आता है जिसमें कोई और लफ्ज साथ में नहीं आया है, तो इससे मुराद नियामत उज़्मा है, नियामत अजीम है। अब आप लोगों के लिए तो मुश्किल नहीं होना चाहिए कि नियामत उज़्मा और नियामत अजीम को समझने के लिए कोई मुश्किल नहीं होना चाहिए। कुरान मजीद की तरफ लौटते हैं, कुरान मजीद ने नियामत उज़्मा की हमें और अजीम की हमें इंट्रोड्यूस किया है, तारुफ कराया है। फरमाया गदीर के दिन व अतमम तो अलैकुम नियामती, लफ्ज नियामती आया वहां पर भी, यानी फरमाया कि देखें ये अतमम तो अलैकुम नियामती जैसी नियामतें यहाँ पर मुराद हैं, यानी नियामत अजीम और नियामत उज़मा क्या चीज है, वो विलायत और इमामत है। विलायत और इमामत बशर के लिए, इंसान के लिए अजीम तरीन नियामतें हैं, बहुत सारी नियामतें दी हैं, अकल भी दी है, सोच भी दी है, ये जमीन आसमान चांद सितारे इसमें मौजूद सारी नियामतें दे दी हैं, इंसान को तख्लीकी सलाहियतों की नियामत दी है, ये सब नियामतें अपनी जगह ठीक, लेकिन नियामत उज़्मा ये नहीं है, नियामत अजीम नहीं है, क्योंकि ये इंसान इन सारी नियामतों के रखने के बावजूद कायनात में انسان ہے کامل نہیں بن سکتا، اشرف مخلوق بن کر نہیں رہ سکتا ہے ان ساری نعمت، بلکہ ہو سکتا ہے یہی نعمتیں اس کے لیے فساد اور جھگڑے کا سبب بنے، لیکن اگر اسی کائنات میں ولایت کا اور امامت کا الہی نظام نافذ ہو جاتا ہے اور لوگ امامت اور ولایت کے پیچھے چلتے ہیں، اس نظام کے فالوور بنتے ہیں، تو یہ دنیا بن جائے گی ان کے لیے بہشت اور جنت. لہٰذا فرمایا وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي، دیکھو نعمتیں آج تمام ہوئی ہیں، پہلے جتنی نعمتیں آئی تھی لیکن نعمت عظیم آج آئی ہے، ساری نعمتوں کا انحصار ادھر کرتا ہے، یہ ڈپینڈ کرتی ہے اس نعمت عظیم کے اوپر. کائنات میں تم لوگوں نے ولایت و امامت کے نظام کے اندر جینا ہے، عصر غیبت ہو یا عصر حاضر ہو فرق نہیں کرتا تمہارے لیے، عصر غیبت میں بھی انتظام ہم کرتے ہیں، ولایت کا تسلسل ختم نہیں ہوگا. عصر غیبت کا مطلب جو ہے غیبت نظام ولایت نہیں ہے، غیبت نظام امامت نہیں ہے، ایسا نہیں ہے کہ تاریخ کے ایک حصے میں چند ہزار سال کے لیے آپ لوگوں کو فری ہینڈ دیا ہو ہم نے، اور یہ خدا کی عدالت و انصاف کے خلاف ہے کہ خدا فری ہینڈ دے دے لوگوں کو اور اس کے بعد سزا بھی دے دے. فری ہینڈ اگر خدا نے دیا ہے تو پھر ہمیں فری ہینڈ ہر چیز میں ملنا چاہیے، یہ جو زندگی ہم بغیر نظام ولایت میں گزاریں گے اس میں عذاب نہیں ہونا چاہیے. تو فرمایا نہیں، عصر غیبت میں بھی نظام امامت و ولایت ہے، اس کی شکل و صورت مختلف ہوگی، فقیہ جامع الشرائط حاکم ہوگا، فقیہ جامع الشرائط کی روشنی میں اس کی ہدایات میں زندگی گزاریں گے، تو یہ نعمت عظما اور نعمت عظیم کے حاصل کرنے کے مترادف ہے اور اس کے برابر ہے، کیونکہ دین کی طرف سے یہ حکم آیا ہے، اسی نظام کی سے متصل یہ نظام ہے، کوئی اس سے ہٹ کر کوئی چیز نہیں ہے. پھر جنات النعیم، اسی طرح فرمایا معصوم سلام اللہ علیہ کی طرف سے ایک اور بھی بعض روایتیں ہیں کہ فرمایا نحن نعیم، ہم ہیں وہ نعمت عظما، یعنی سب سے بڑی نعمت وہی امامت و ولایت الہیہ ہے. دوسرا جو پوائنٹ اس کے اندر ہمارے سامنے ہے وہ یہ ہے کہ جنت کی نعمتوں کا انتظام اور انصرام یہاں سے ہوتا ہے، یہ بھی ذہن میں رکھیں. بہشت میں جتنی نعمتیں ہمیں ملتی ہیں جو ابھی ہم پڑھیں گے آگے، بہشت اہل جنت والوں کے لیے وہاں پہ جو نعمتیں ہیں، اس سب کا یہ جو انتظام ہے یہ یہاں پر کیا تھا انہوں نے، پہلے ساری پریپریشن یہاں سے کی ہے انہوں نے، اصل میں یہ نعمتیں یہاں سے بھیجی ہیں وہاں پر، یہ ان کی سیونگ تھی جو وہاں پر نعمت کی شکل میں سامنے آ رہی ہے. اسی لیے فرمایا کہ جنات میں کیٹیگریز ہیں، ہر کوئی ایک مقام اور ایک حالت میں نہیں ہے، تو جو کچھ یہاں سے بھیجا ہے اسی حساب سے اسے چیزیں ملیں گی وہاں پر، ظاہر ہے کہ میں یہاں سے بھیجوں کچھ وہاں پر ملے، کچھ وہ عنایت خداوندی ہو کہ ایک کے دس برابر کر دے، ایک کے ہزار برابر کر دے، وہ الگ موضوع ہے، لیکن پھر بھی ظاہر ہے کہ میں نے ایک بھیجا تھا اور مجھے ہزار ملتے ہیں تو وہی ملیں گے، لیکن جس نے ہزار بھیجے ہیں اس کو ملٹیپلائی کریں گے تو ظاہر ہے اس کو وہی ملیں گے. صورتحال مطلب دنیا میں کچھ چیزیں ایسی ہیں، دیکھیں کچھ جو ہے نا مفاہیم ہیں، جیسے نا کہتے کچھ کنسپٹس ہیں نا، کچھ ایسے مفہوم کہتے ہیں جس کو اس میں ہم لوگ اکیڈمک لینگویج میں کچھ کنسپٹ ہیں ایسے، جیسے ہماری فقہ ہے، جیسی ہماری شریعت ہے، ہمارے اخلاقیات ہیں، جیسے ہمارے عقائد ہیں، یہ سب کیا ایک مفاہیم ہے. فقہ مطلب کیا بھائی، یہ کرو ایسا نہیں کرو، یہ کھاؤ ایسا مت کھاؤ، یہ نہیں کھاؤ. عقائد کیا ہے، اللہ واحد ہے، اللہ انبیاء بھیجتا ہے، اللہ انصاف رکھتا ہے، اس کی تفصیلات ہیں، ڈیٹیلز ہیں وغیرہ وغیرہ. اخلاقیات کیا ہے، اخلاقیات پتہ ہے کہ بھائی یہ چیزیں ٹھیک نہیں ہیں، یہ چیزیں اچھی نہیں ہیں، انسان جو با اخلاق ہے وہ اس طرح کا کردار رکھتا ہے، ایسے انداز سے چلتا وغیرہ وغیرہ، یہی چیزیں ہیں نا، اس طرح کے کچھ مفاہیم ہیں. اب ان مفاہیم پر جو جتنا زیادہ بہتر عمل کرے گا، چلے تھوڑی سی اس کو مزید ڈیٹیل میں جاتے ہیں. فرض کرتے ہیں کہ کوئی شخص اس دنیا میں انصاف پسند رہا ہے، خود بھی منصف رہا ہے، انصاف کو پسند بھی کرتا رہا ہے اور انصاف کے لیے سوسائٹی میں کوشش بھی کرتا رہا ہے، خود با اخلاق تھا، دوسروں کو بھی اخلاق پہنچانے کی کوشش کی، سوسائٹی میں بھی اخلاق کے پھیلاؤ کے لیے کوشش کیا، خود دیندار ہے، خود پرہیزگار ہے، صالح ہے، نیک ہے، یہ جو ہے اس طرح کے پہلو دنیا میں رکھتا ہے، دوسروں کے لیے بھی تلاش و کوشش اس کی یہی ہے، سوسائٹی کے لیے بھی اس کی تلاش و کوشش ہے، یہ سارے اب مفاہیم ہیں. اب آتے ہیں اس کی سچائی کہاں پر آئے گی. یہ آدمی با اخلاق پوری زندگی اس نے گزاری ہے، فقہ اور شریعت کے مطابق زندگی گزاری ہے، عقائد کے اندر توحید و تمام جو ہے توحید سے لے کے معاد تک اس نے صاف پیور خالص بغیر لگی لپٹی رکھے عقائد رکھے ہیں، اخلاقیات میں بھی یہیں اسی طرح اس کا رول رہا ہے. اب سوال یہ ہے کہ یہ جو اس نے ایسی زندگی گزاری ہے، یہ کہاں پر اس کا رزلٹ اس کو ملے گا، چھلک کر ملے گا قیامت کا دن. जैसे अकायद यहाँ रखेंगे, जैसा अखलाक यहाँ होगा, जैसे शरीयत की पाबंदी यहाँ होगी, जैसा करेक्टर हम यहाँ रहेंगे, वही चीज हमें वहां मुजस्सम होके मुजस्सम शक्ल में वही चीजें सामने आएगी। यानी कयामत के दिन वही हमारी इंसाफ पसंदी, वही परहेजगारी, वही अखलाक नेक, अमल साले, ये सब हकीकत में एक नियामत में डल कर सामने आएगी। फिर जन्नत नाइम में यही होगा, नियामत में डल कर हमारे सामने आएगी। बस जो जन्नत में जो नियामतें हैं वो असल में हमारा यहाँ का किरदार है, हमारे यहाँ के अमल हैं, जो कुछ हमने यहाँ की वो नियामत बनकर वहां पर आई है। मसलन आपने सुना होगा हजारों बार ये इस तरह की रिवायात और अहादीस को, फरमाते हैं कि फला जो मुस्तहब नमाज है या सुन्नत नमाज है या फला जो तरीके का सदका है या फला जो अमल है, वो कब्र में एक फरिश्ते की शक्ल में डल कर हमारे सामने हाजिर हो जाएगा। मसल नमाज कुफीला के बारे में या नमाज शब या दीगर जो है नमाज जाफर तैयार, इस तरह की नमाजों के बारे में है कि कब्र के उस तारीकी में जो सख्त तरीन मुश्किल तरीन हालात होते हैं, ये तीन दिन की अइमा ने इसके बारे में फरमाया, अपना इंतजाम तीन दिनों के बारे में करो, आगे के मराहिल कयामत के पुल सिरात के इसमें शफात मिल सकती, मदद यहाँ पे अपना इंतजाम खुद करके आओ। जनाब सैयदा की ताकीदात इसी तरह हैं, पैगंबर खुदा से लेके तमाम अंबिया से लेके मासूमीन अलैहिस्सलाम की हिदायत ताकत और आफा सब इसी चीज की तरफ फोकस करते हैं, वो कब्र के जो मराहिल हैं वो बड़े सख्त मराहिल हैं, उसके लिए इंतजाम करो। उसके बारे में फरमाया जी फला अमल फला मसलन सिले रामी के बारे में बताया या फला नमाज, कहा कि वो कब्र को रोशन करेगी। मतलब क्या रोशन करेगी? मैंने अमल तो दुनिया में अंजाम दिया था, नमाज पढ़ी है, वही कुछ अज़कार है, नमाज क्या थी, वही वो रुकू सुजूद थे, वही कुनूद है, वही कुछ आयात और सूरा है, वही कुछ अज़कार है, कुछ दुआएं हैं ना, ये दुआएं मुजस्सम हो रही हैं। आप वहां ये जो कहते हैं ना तजस्सुम आमाल, मुजस्सम होके आ रहे हैं, कुछ तो कयामत के लिए आ रहे हैं, कुछ बरज़ख में आ रहे हैं, कुछ बरज़ख के सफर में, कुछ कब्र में आ रहे हैं। कोई नेक काम जाया नहीं होता, हत्ता कहा कि सदका दे दो खुदा के रास्ते में, तो फरमाया अगर जिसके पास ना हो तो कहा कि अच्छा मशवरा दे के भी तू सदका दे सकते हो। एक आदमी को अच्छा सा मशवरा देते हो, नेक खलूस के साथ मशवरा देते हो, वो भी तो तुम्हारा सदका ही है। ये तुमने दिया उसने सुना वस्सलाम, ये नहीं है हवा में उड़ गया, तहलील हो गया, खत्म हो गई, ये बात नहीं है। कोई भी नेकी जाया नहीं जाती है। मिसकाल जर्रतिन खैरिया, फरमाया मिसकाल जर्रा सुई के उस जो है पिन के उस नोक के बराबर भी नेकी करते हो ना किसी के लिए, वो नेकी भी जाया नहीं जा रही है, वो उधर तजस्सुम की हालत में आएगी तुम्हारे सामने। इसलिए कहते तो बहुत से इंसान परेशान होंगे कयामत के दिन, कहेंगे परवरदिगारा ये सब तो मैंने किया नहीं था, बाकी तुमने इसको बगैर सोचे समझे अंजाम दिया था, मुतवज्जे नहीं हुए कि तुमने काम कर रहे हो, ऐसे ही अंजाम दिया था। परवरदिगार आलम ने सब कुछ तुम्हारे हिसाब किताब में डाला है। मिसकाल ज़र्रतिन खैरिया, उसी तरफ दूसरी तरफ भी है, मिसकाल मसलन यहाँ फरमाया मिसकाल ज़र्रतिन, वहाँ उसी तरह जो है शर्रिया भी है, बुराई का भी यही हाल है कि बाज़ चीज़ें ऐसी हैं कि हम समझते हैं कि ये बुरी नहीं है, ये बुराई नहीं है, चलो अंजाम दिया जाए, कोई मसला नहीं है, इस अंजाम देते हैं या करते हैं, चाहे वो मामूली से मामूली ही क्यों ना हो, बख्शना परवरदिगार आलम की तरफ से अफ़ो दरगुजर करना, वो गफूर रहीम है, करीम है, मेहरबान है, वो एक अलग मौजू है। लेकिन जो अहम चीज है वो ये है कि ये जाया नहीं जाती है कोई भी। बस जो है जो फरमाया हदीस में कि दुनिया आखिरत की खेती है, मजरातुल आखिरा, यानी यहाँ जो बोओगे उधर काटोगे, वो ये है असल, यानी वहां जो जन्नतिन नईम है, जो नियामतें हैं, वो हमने खुद भेजा है, यहाँ से मल्टीप्लाई हो गए हैं, इनायतें शामिल हुई हैं, वो अलग मौजू है। आयत नंबर 13 की तरफ बढ़ते हैं कि फरमाया थुल्लतुम मिनल अव्वलीन वकलीलुम मिनल आखिरीन, एक जमात अगलों में से होगी और थोड़े लोग पिछलों में से होंगे। ये अगलों और पिछलों से मुराद वही है, गुज़श्ता अंबिया के कुछ लोग इसमें साबिकून में शामिल होंगे। मौलाए कायनात हजरत अली अलैहिस्सलाम से भी एक रिवायत है, तबर्रुकन में अर्ज करता हूँ, फरमाया इम्मा मा ज़कर अल्लाहु जल्ला व अज़्ज़ा मिन अस्साबिकीन अस्साबिकीन फइन्नहुम अंबिया मुरसलून व गैरु मुरसलीन, फरमाया ये जो अल्लाह सुबहाना हुआ था अला ने साबिकीन के बारे में फरमाया है, तो वो गुज़श्ता जो अम्बिया मुरसल हैं और उसके अलावा जो कि अम्बिया या खुदा के पैगाम रसा हैं वो मुराद हैं, गुज़श्ता जो अम्बिया आए हैं वो मुराद हैं। अगली जो आयात हैं 15 यहाँ से अहले बहश की नियामतों के बारे में थोड़ी सी डिटेल आ रही है कि भाई क्या क्या नियामतें होंगी, किस तरह के होंगे, कैसे रहेंगे, कैसे क्या खाएंगे, क्या पियेंगे, कैसे जिएंगे, शब रोज कैसे कटेंगे, उकताहट के शिकार तो नहीं होंगे, बोरियत तो नहीं होगी, वगैरह वगैरह, ये सारी चीजें आयत नंबर 15 से बयान हो रही हैं। अला सुरूरिन मौदूनतिन, यानी डायमंड से बने हुए तख्तों पर वो आराम बैठे होंगे। लेकिन अब डायमंड क्योंकि पत्थर है, पत्थर थोड़ा सा जो है हॉट और सख्त होता है, तो लिहाजा कहा कि देखो ये डायमंड और इस तरह की चीजों से तो बने होंगे, लेकिन घबराओ नहीं, ये जो सोफे होंगे, ये जो तख्तों पर आप ये बैठेंगे, ये असल में बड़े आरामदा होंगे, बावजूद इसके कि एक कीमती पत्थरों से ये बने होंगे, तो परेशानी परेशान मत हो जाओ, आरामदा होंगे, सुरूर इनमें रहेंगे, आप बड़े कैफ के साथ बड़े एंजॉय कर रहे होंगे। मुत्तकीन अलैहा मुतकाबिलीन, तकिये लगाए आमने सामने बैठेंगे, ये इशारा है असल में कि वो इतने रिलैक्स होंगे, किसी किस्म की कोई टेंशन नहीं होगी, आराम से टेक लगाकर मजे में, कोई फिक्र नहीं, कोई गम नहीं, यानी किसी किस्म की यानी कोई परेशानी उनको, कोई सोच गम, ये करना है वो करना है, यहाँ पर मुमकिन है। बाज मिसालें शायद दे दूं थोड़ी सी, मुमकिन है कि पता नहीं सख्त ना लगे, यहाँ पर मुमकिन है कि बाज औकात इंसान जो यार अभी जो है दोपहर जोहर असर की नमाज पढ़नी है, अभी मगरिब, मतलब छोटी छोटी चीजें हो सकती हैं जो मुतदईन लोग हैं, गैर मुतदईन लोग हैं उनके पास तो हजारों टेंशन हो सकती है, लिहाजा वहां पर तो किसी किस्म की कोई फिक्र ही नहीं है, इतने आरामदा और सुकून के साथ तकिए लगा कर टेक लगा के होंगे। एक बात और भी जहन में रखें कि एक जगह पर बैठ बैठ कर ये ना बोर होंगे, ना कोई इनको फिजिकली प्रॉब्लम होंगे, कि यहाँ पर कहते हैं जैसे कि अभी लॉकडाउन में लोग बैठे हुए हैं घर में बैठे बैठे विदाउट एक्सरसाइज और विदाउट फिजिकल मूवमेंट के, कह रहे हैं कि फलां जो है बीमारी हो सकती है या फलां प्रॉब्लम पीरियड हो सकती है वगैरह वगैरह, एग्जाम्पल देते हैं ये जो चांद पे जो लोग जाते हैं रॉकेट के अंदर, तो उनके लिए इस तरह के कुछ इश्यूज बनते हैं वगैरह वगैरह, कहा ऐसा कुछ भी नहीं होने वाला। यतूफ अलैहिम विल्दान मुखल्लदून, उनके इर्द गिर्द ता अबद रहने वाले जवान खिदमत के लिए फिर रहे होंगे, यानी खिदमतकार होंगे, हाथों में जो वो लिए आगे बता रहे हैं अबारिका और फलान, जग हाथों में पकड़े हुए, बोतलें हाथों में लिए हुए, शीशे हाथों में लिए हुए, मुख्तलिफ खाने हाथों में लिए हुए, 24 आवर ड्यूटी पे खड़े हैं, जवान हैं, अलर्ट हैं और खिदमत के लिए वहां पर खिदमतकार खड़े हैं, कह रहे हैं आपको कोई चीज चाहिए क्या है, बावजूद उसके कि कोई जहमत अहले जन्नत को उठानी नहीं पड़ती, लेकिन उसके बावजूद खुदा ने एक्स्ट्रा वहां पर जो है खिदमतकार भी रखे हैं जो अलर्ट पोजिशन में हमेशा अहले जन्नत के साथ जो है। यहाँ पर लफ्ज इस्तेमाल हुआ मुखल्लदून खालिद से है, यानी खालिदीन जो है वहीं हमेशा और दायमी, फरमाया जवान हमेशा और दायम रहेंगे, क्योंकि आगे भी ये लफ्ज आएगा और दीगर आयतों में भी आता है, तो थोड़ा सा लफ्ज के ऊपर जो बाकी मिनट बचे हैं क्विकली जो है चंद पॉइंट्स रेज करते हैं और फिर इंशाल्लाह अगले जलसे में गुफ्तगू करेंगे। खालिदीन से मुराद क्या है, हमेशा रहेंगे वहां पर, हमेशा होंगे, या फरमाया अहले बहश जन्नत में रहेंगे खालिदीन अफीहा, या जहन्नम के बारे में फरमाया जहन्नम में रहेंगे खालिदीन फीहा अबदा, हमेशा रहेंगे हमेशा रहेंगे, यानी खालिदीन तो खालिद तो अल्लाह सुबहानहु तआला की जात है जो हमेशा रहेगी, बाकी सब के लिए तो ये सिफातुल्लाह बाकी सब के तो फिट नहीं आती है, हमेशा रहेंगे बलाखरा इस हमेशा की कोई ना कोई लिमिटेशन तो होनी चाहिए, कोई टाइम फ्राइम तो हो, कोई तो कुछ ना कुछ तो हो, अरबों खरबों जितने भी साल हों बलाखरा कोई ना कोई लिमिटेशन तो जरूर है, क्योंकि लिमिटेशन ना हो तो बाज लोग जैसे सवाल उठाते हैं, तो इसका मतलब ये है कि अल्लाह और ये लोग इस सिफत में तो इक्वल हो रहे हैं, इसका मतलब परमानेंट वहां रह रहे हैं, दोनों में फर्क है। देखें टाइम फ्रेम का, क्योंकि कुरान ने जिक्र नहीं किया है तो हम भी जिक्र नहीं कर सकते हैं, अलबत्ता जो अहले जहन्नम है उनके हवाले से कुछ बातें हैं जो करते हैं उलमाए कराम की, वो कब तक रहेंगे, कैसे रहेंगे, सारे के सारे रहेंगे या कुछ को रहेंगे, रहमत खुदा कहाँ होगी वगैरह वगैरह, वो बहसों पे हम अभी नहीं पढ़ते हैं, लेकिन जो है सिर्फ थोड़ा सा देखें दो पहलू यहाँ पर हैं। एक पहलू ये है अल्लाह सुबहानहु व तआला खालिद हैं, हमेशा हैं, बिज़ात हैं, अल्लाह बाई हिस्सेल्फ, पता नहीं ये इस लफ्ज भी मुनासिब है कि नहीं है, खालिद बिज़ात हैं, ज़ातन परवरदिगार आलम हैं और हमेशा हैं, वस्सलाम। जो जो दूसरे रहेंगे जन्नत वाले या जहन्नम वाले, वो खालिदीन बिलगैर हैं ना बिज़ात, वो खुद से खालिद नहीं है कि हम कहें जी कि खुदा और उनकी वो सिफत बराबर हो गई है, नहीं, वो खुद से तो खालिद नहीं है, खुदा ने उनको खालिद किया हुआ है, बस ये खालिदीन बिलगैर हैं, यानी उनकी हमेशगी का इन्हिसार क्या है, खुदा पर है, वो डिपेंड ऑन अल्लाह सुबहाना व ताला है, अल्लाह की जात पर वो अपने हमेशा होने में इन्हिसार करते हैं, डिपेंडेंट हैं वो, चाहे जहन्नम वाले हों या चाहे जन्नत वाले हों। लिहाजा दोनों में किसी किस्म का कोई आपस में तसादुम नहीं है और न ही ये तौहीद के खिलाफ है। परवरदिगार आलम से 10 बदुआ होते हैं कि परवरदिगार हमें अस्हाब शुमाल के दायरे में जाने से हमें बचा दे, परवरदिगार हमें हमेशा अस्हाब यमीन की सफ़ों में से करार दे, और परवरदिगार जितने भी सख्त मराहिल हैं इंसान की खास कर इस दुनिया से उस दुनिया की तरफ सफ़र करने का जो सफ़र है, आगाज है, परवरदिगार मुश्किल सफ़र है, नई जगह है जिससे हम यहाँ रह के तो वाकिफ नहीं हो सके, अभी तक जानते नहीं वहाँ के हालात क्या हैं, वो कादिर मुतलक है, अरहमुर रहीमीन है। परवरदिगार तुझे साबिकून का वास्ता, इस साबिकून के सदक़े में हमारे उस सफ़र को हमारे लिए आसान बना दे, खासकर जो तारीखियों वाला सफ़र है, वहशतों वाला सफ़र है जो कब्र से शुरू होता है बरज़ख़ की तरफ। परवरदिगारा इस सफ़र में हमें शफाअत कुरान व हितरत नसीब फरमा। परवरदिगारा हमारी इबादतों को, नमाजों को, जो कि बिल्कुल भी जो है उस लेवल की नहीं है, लेकिन परवरदिगारा फ़िकी हद तक कम से कम जो अदा किए, परवरदिगारा इनको हमारे लिए नूर की शक्ल में वहाँ पर करार दे, और इस सारे मरहले में हम हमारे ऊपर अपनी रहमत वासिया का नुज़ूल फरमा। सलावात बर मुहम्मदिन व आल मुहम्मद।
जज़ाकअल्लाह।
अगर कुछ बातचीत है तो मैं आपकी खिदमत में हूँ, नहीं तो आप लोगों को खुदा के सुपुर्द करते हैं।
इंशाल्लाह मगरिब से पहले थोड़ा सा टाइम तो है। अगर
जी, मैंने इसीलिए जानबूझकर बहस को स्पीडली समेटा है ताकि थोड़ा सा वक्त अगर रहे तो ठीक है, नहीं तो मसला नहीं। इंशाल्लाह अगले जलसे में आयत नंबर हम 15 पे पहुंचे हैं, उसी से आगे कंटिन्यू करेंगे। सब सलामत रहें और दुआओं में याद रखें, और इस फिर ताकीद करेंगे, अगरचि माशाल्लाह आप सब बाशूर और ईमानदार और साहिबान ईमान लोग हैं और समझते हैं अपने वक्त को कैसे इस्तेमाल करना है, लेकिन उसके बावजूद कहते हैं रिमाइंडर जो है हमेशा मोमिनीन के लिए फ़ायदेमंद होता है, खुद रिमाइंड करने वाले और दूसरों को बताने वाले के लिए।
एक सवाल है शायद
सिस्टर जी अलैहि सलाम, इससे पहले मैं एक नुक्ता अर्ज करूँ, अगरचि हम दर्स में हैं लेकिन वालेकुम रहमतुल्लाहि व बरकातहू, आंटी की तरफ से सलाम आया, मुझे बहुत खुशी अल्हम्दुलिल्लाह रब्बिल आलमीन कि वापस जो है अपने दूसरे वतन में पहुंचे हैं और हिम्मत व हौसले के साथ पहुंचे हैं माशाल्लाह अल्हम्दुलिल्लाह बारकल्लाह फीकुम। जी मुगिस भाई आप सवाल का।
इस सिस्टर इरम का एक सवाल है, अगर वो माइक ऑन
जी जी बिस्मिल्लाह, अगर कोई सवाल है तो बिस्मिल्लाह। मैं
जी अस्सलाम वालेकुम एंड थैंक यू मुगीस भाई एंड अस्सलाम वालेकुम आगा।
वालेकुम सलाम वरहमतुल्लाह।
बस एक क्वेश्चन दिमाग में ये था कि जैसे आपने कहा कि वो जो कि लेफ्ट हैंड में जिनके आमाल होंगे तो उनके बारे में जैसे कुरान में भी बताया गया है, कोई ऐसी चीदा एट्रीब्यूट्स हैं ऐसे लोगों की कि जिनको दुनिया में जनी मिसले इबरत देखा जा सके कि ये कंफर्म एट्रीब्यूट्स हैं जिनके बाद इनके आमाल तो डेफिनेटली होंगे ही होंगे लेफ्ट हाथ में, तो मतलब कुछ ऐसे एट्रीब्यूट्स के बारे में कहीं कोई एक्सप्लेनेशन या कोई तफसीर मेंशन है कि किन चीजों में बहुत ज्यादा चांसेस हैं उस साइड पे जाने के।
जी अब देखें, बहुत से ऐसे करेक्टर्स या ऐसे किरदार हैं तारीख में गुजरे हैं जिनके बारे में खुद, क्योंकि कुरान मजीद ने उनमें से बहुत सों के बारे में डिक्लेयरली कहा है कि ये और इन जैसे करेक्टर वाले लोग जो है हमेशा जहन्नम में होंगे, यानी असाब शुमाल में होंगे और असफल असाफिलीन में होंगे, यानी जहन्नम के सबसे निचले तबके में चले जाएंगे। जितने भी लोग जो अंबिया को कत्ल करते रहे हैं, जो दिन में 70 नबी कत्ल करते रहे हैं, یا جتنے وہ لوگ جو کہ راہ حق میں راہ حق کے لیے نکلنے والے لوگوں کی مخالفت میں آ کے ان کو قتل کی حد تک چلے گئے ہیں یا راستے کی رکاوٹ بنتے رہے ہیں, جتنے یہ فرعون اور فرعون صفت لوگ گزرے ہیں یا آئندہ آئیں گے, سب کا انجام یہی ہے. کیونکہ یہ تو یہاں پر مسئلہ افراد کا نہیں ہے کہ فلاں کا بیٹا فلاں نے یہ کیا ہے بس وہیں اسی کے ساتھ ہوگا, نہیں. جو بھی فلاں کا بیٹا جو ہے فلاں کا فلاں ابن فلاں وہ کام کرے گا اس کا انجام وہی ہوگا جو اس کا ہے. مثلا فرعون یا مثلا فرعون کی جتنی بھی سیریز آئی ہے گزری ہے اس میں فلاں فرعون جو حضرت موسیٰ کے سامنے آیا تھا صرف وہی فرعون کے لیے یہ آیتیں نہیں ہیں, اس کے بعد بھی اگر کوئی اور آتا ہے اور وہی فرعونی کریکٹر کو اپناتا ہے تو اس کا انجام وہی ہے. اسی طرح جو ہے بعد میں اگر ہمارے رسول کی امت کے اندر اگر ہم جاتے ہیں تو وہاں پر دیکھیں گے یہ جو ابو جال و لہب و فلان و فلان گزرے ہیں یہ سب کا انجام یہی ہے. فرعون اور ان کا انجام کوئی فرق تو نہیں ہوگا. یہ کہیں گے اچھا فرعون جو ہے نا وہ تم نے انا ربکم الاعلیٰ کہا اور تمہارا ہم یہ کریں گے, ان کے جو سیم کریکٹر ہے سب کا. اسی طرح مثلا بعد میں بھی جتنے بھی کریکٹرز آئے ہیں خاص کر واقعہ کربلا کے اندر آپ دیکھتے ہیں یزیدی ہیں قاتلین ہیں جتنے بھی افراد ہیں ان وہ سیم اسی کیٹیگری کے لوگ ہیں سارے کے سارے. آج بھی اسی طرح جو افراد اس طرح کے کریکٹر اپنائیں گے جہاں پر بھی, تو اصل جو فوکس ہے قرآن کا ہے وہ اس کردار کا ہے. پچھلے ہمیں بہت سارے نمونے دیے ہیں, شداد ہو فرعون ہو نمرود ہو ابو جاد ہو ابو لہب ہو یزید ہو فلان ہو فلان ہو فلان کو. یہ جو کریکٹر ہے یہ جو بھی اپنائے گا اس کا وہ اسی کیٹیگری میں ہوگا. کیونکہ پھر میں ریپیٹ کرتا ہوں کہ یہ نقطہ کبھی بھی ذہن میں نہیں رکھنا چاہیے کہ اگر یزید ابن معاویہ معاویہ کا بیٹا یزید یہ کام کرے لہٰذا اس کا یہ ہوا ہے, لیکن تاریخ میں کوئی بھی اور آ جائے جس کا نام فلاں ابن فلاں ہو, فرض کرتے ہیں اس کا نام صدام حسین ہو, فرض کرتے ہیں ولو اس کا نام صدام حسین ہی ہو, کردار اس کا وہی ہوگا تو انجام بھی وہی ہوگا, کوئی فرق نہیں کرتا اس کے اندر, کسی قسم کی فرق نہیں کرتا. یہ نہیں کہ اچھا وہ کیونکہ فلاں کا بیٹا تھا تو اس کو زیادہ ہوگا, یہ کیونکہ نہیں, تو سیم کریکٹر ہے. اللہ تعالیٰ نسلوں کی بنیاد پر تو پنشمنٹ نہیں کرتا ہے, کریکٹر کی بنیاد پر پنشمنٹ کرتا ہے یا جزا دیتا ہے. نسلوں کی بنیاد پر تو پنشمنٹ نہیں کیا خدا نے کیونکہ وہ اس کا بیٹا ہے اور ایسا کریکٹر کیا لہٰذا میں سزا دے رہا ہوں, نہیں, کوئی اور کا بیٹا کرے گا تو نہیں کروں گا. تو یہ چیزیں مثلا واضح ہیں ہمارے لیے, بہت ہی بالکل ہی ایزی. بیچ میں کچھ
بہت شکریہ, تھینک یو سو مچ. آپ
کچھ کہنا چاہ رہے تھے, کوئی آئیڈیا آئی تھی ظہیر بھائی؟ سلامت رہیں.
آگا بس ایک چیز مجھے اور اسی کے ایکسٹینشن میں پوچھنی تھی, اگر مغیث بھائی اجازت دیں اور کچھ سیکنڈز ہوں تو بس ایک شارٹ سا کوسچن ہے, وہ یہ کہ کیا جہنم سے واپسی ہوگی کسی کی ڈیپینڈنگ کے گناہوں کی کیا انٹینسٹی ہے؟ مطلب کچھ نے کسی ایک لیول کی زیادتی کی ہے, کچھ نے انبیاء کے قتل کیے ہیں, تو جہنم سے کسی کی واپسی ہوگی یا جہنم میں ایک دفعہ جانے کے بعد پھر فار ایور ہے یہ؟
دیکھیں کچھ لوگوں کے بارے میں, کچھ کریکٹرز کے بارے میں تو خدا نے ان کو خالدین فیہا ابدا کہا ہے. البتہ یہ خالدین فیہا ابدا جو ہم نے پہلے اشارہ بھی کیا, اس کے اوپر بڑی ایک ڈیبیٹ ہے, رائے مختلف رائے بھی ہے کہ بالاخرہ خالدین فیہا ابدا یعنی انلمیٹڈ ہے یا نہیں ہے. بہرحال کافی بحثیں ہیں اس بات کو پیش نظر رکھتے ہوئے, ان آیتوں کو, ان روایات کو, اور حتیٰ ان دعاؤں کے اندر موجود ان جملوں کو جو اللہ تعالیٰ کی ایک صفت کو بیان کرتے ہیں, صفت رحمت کو, جو سبقت رختی ہے ہمیشہ غضب پر, سبقت رحمتہ غضب دعائے کمیل کے اندر بھی, تو اس کو پیش نظر رکھ کر اور بھی کچھ اس طرح کے قرائن موجود ہیں. بہرحال ایک تو یہ, اب آتے ہیں, ہاں کچھ لوگوں کے بارے میں ہے کہ وہ سزا ملے گی. اب اس بات پر اختلاف ہے کہ کیا وہ وہیں اسی جہنم میں ہی ہوں گے یا کائنڈ آف جہنم ہوگا, وہی جہنم نہیں ہے لیکن ان کو سزا دی جا رہی ہے. بعض لوگوں کے بارے میں ہے کہ اللہ سبحانہ و تعالیٰ ان کو جو سزا دے گا وہ ان کی شرمندگی ہوگی, یعنی وہ جو شرمندہ ہو رہے ہوں گے اس کو کہے گا یہی تمہاری سزا تھی, بس تمہیں یہی سزا تمہاری کافی ہے, تم پاک ہو چکے ہو, جاؤ بری اس کے اندر محشر کے اندر تم شرمندہ ہو گیا ہو, تم پوائنٹ ہو گئے, اب چلے جاؤ. اچھا یہ جو واپس بہشت میں آئیں گے یعنی جنت اس سے جہنم سے آئیں گے یا معافی تلافی ہو کر سزا مل کے آئیں گے, یا بخش کر اندر آ جائیں گے. تو ایک دلچسپ جو چیز ہے وہ یہ ہے, یہ سے رحمت خدا, یعنی خدا رحمان و رحیم, واقعا خدا رحمان و رحیم. یہ بحث میں آئیں گے تو یہ بھول جائیں گے جو برے کام کیے تھے انہوں نے, جو دنیا میں کیا تھا, جو ادھر بخشے گئے تھے, یہ سب بھول جائیں گے. کیوں؟ اس لیے کہ اگر یہ ان کی میموری میں رہا تو یہ عذاب ہے. ایک باوقار شخصیت کے لیے صرف اس گناہ کی یاد بھی, خاص کر کہ قیامت میں حقیقتیں کھل کر سامنے آئی ہیں, گناہ کی حقیقت سامنے آئی ہے, اس کے بعد تو احساس شرمندگی اور ندامت سے وہ وہی جو ہم کہتے ہیں نا ڈوب مرنے والی بات ہو جائے گی اس کے لیے. تو اللہ سبحانہ و تعالیٰ بحث میں یہ چیز اس کے دماغ میں رکھے گا ہی نہیں, کیونکہ یہ عذاب ہے, یہ اندرونی عذاب سب سے مشکل عذاب ہے. لہٰذا جو ہے اللہ سبحانہ تعالیٰ ہے کہ بعض لوگوں کو سزا اور عذاب کے بعد ان کو پاک کر کے لایا جائے گا. بڑی تعداد میں ہوں گے لوگ, مومنین میں سے ہوں گے, مسلمین میں سے ہوں گے, ایمان کامل رکھنے والے ہوں گے, تھوڑا بہت رکھنے والے, عمل غیر صالح کی وجہ سے اپنے آپ کو وہاں پہنچانے والے لوگ ہوں گے, کیونکہ وہ اتنے زیادہ ہوں گے شفاعت سے, عفو درگزر سے, معافی سے بھی پورا نہیں ہو رہا ہے مسئلہ. تو ان کو کہیں گے ان کو پاک کرو. پاک کرنا کیا ہے؟ پہلے ان کو سزا دو, جلاؤ ان کے, اس چیز کو ختم کرو. یہ سزا پائیں گے, پتہ نہیں کتنے سال سزا پائیں گے, اب یہ معلوم نہیں ہے. اگر قیامت کے ایک دن میں بھی سزا کی بات ہو جائے تو باہر جو روایات ہیں کہ قیامت کا جو ہے ایک دن یہاں کے ہزاروں سالوں پر محیط ہے. یہ جو سورج کی گردش یہاں پر ہوتی ہے اور ایک 24 گھنٹہ گزرتے ہیں, کرتے 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 مہینے گزر کے پھر سال تب بدلتا ہے, اس کی بات ہو رہی ہے. یہ وہاں پر جو ہے وہاں کا ایک دن یہاں کے کئی سالوں یا ہزار سالوں پر محیط ہے. بہرحال ایک بڑی مدت سزا پائیں گے اور آخر میں یہ بہشت کی طرف آئیں گے. لیکن کچھ کے بارے میں قرآن مجید کہتا ہے کہ نہیں, یہ نہیں آئیں گے, یہ خالدین میں سے ہیں, خالدین فیہا ابدا ہیں, یہ نہیں آئیں گے. البتہ کہ میں نے عرض کیا کہ بالآخرہ ان کی کوئی لمیٹیشن ہوگی یا نہیں ہوگی, یا یہ وجود سے عدم کی طرف چلے جائیں گے, یعنی نابود ہوں گے, ختم ہو گیا, جیسے عدم تھے, عدم ہے, یعنی عدم ہے تھے ہی نہیں, جیسے کہ بہرحال کئی قسم کی ادھر بحثیں موجود ہیں جس کے بارے میں ایک بڑی مضبوط رائے ہے کہ بالآخرہ اس کی کوئی لمٹ تو ہے, اللہ جانتا ہے. بعض آخری پوائنٹ معذرت عرض کروں, بعض لوگوں کے بارے میں ہے کہ ثم یعرض علیہم, قیامت کے دن ان کے سامنے ایمان اور توحید اور ان چیزوں کو پیش کیا جائے گا, یعنی آج کی زبان میں ہم سنیں تو سیناریو تبدیل ہوگا ادھر ان کے لیے. ان کو ایک دم سے ایک سمجھے کہ قیامت سے ہٹا کے آج کی دنیا کی طرح کی دنیا میں پہنچائیں گے اور کہیں گے بھائی آپ بیٹھ جاؤ ادھر, وہ بھول جائیں گے, میموری شیمری ڈیلیٹ ہو جائے گی. ظاہر ہے نہیں بولیں گے قیامت سے ہو کر ادھر آئے امتحان دینے کے لیے, نہیں وہ رہی تو پھر امتحان نہیں ہوا. بٹھا کے کہیں گے چلو تمہارے سامنے ایمان نہیں آیا تھا, تمہارے سامنے توحید کا پیغام نہیں آیا, تمہیں ہدایت نہیں ملی, چلو تمہارے سامنے اب یہ چیزیں پیش کی جاتی ہیں. البتہ عرفا کہتے ہیں یہ اصل میں تمثیل ہے, یہ مثال کے ذریعے ہمیں سمجھانے کی کوشش کی ہے, کیونکہ یہاں پر پروردگار عالم اپنے علم غیب کا استعمال کریں گے. ظاہر ہے کہ عالم الغیب و شہادہ ہیں, علم مسبق الہی ہے, اس کے ذریعے سے کہیں گے ہاں یہ وہ لوگ ہیں, اگر ان کے ہاں پاس ہدایت پہنچتی تو انہوں نے قبول کرنا تھا ہدایت کو, لہٰذا ان کو بھی بحث میں بھیج دو. تو کچھ اس طرح کے بھی مراحل ہیں.
السلام علیکم آقا.
علیکم السلام ظہیر بھائی,
کیسے ہیں آپ؟ ٹھیک ہیں
الحمدللہ.
اچھا میرا بھی ایک کوئسچن تھا, وہ یہ کہ قیامت میں کہتے ہیں کہ تمام رشتے ختم ہو جائیں گے, یعنی باپ بیٹے کو نہیں پہچانے گا, بیٹا باپ کو نہیں پہچانے گا, مگر پھر میں نے قرآن شریف میں یہ بھی پڑھا ہے کہ یعنی اب مجھے ایگزیکٹلی آیت تو نہیں یاد ہے, مگر یہ ہے کہ یعنی اللہ تعالیٰ جو اہل جنت میں سے ہوں گے ان کے نیکوکار جو یعنی خاندان میں ہوں گے ان کو جمع کرے گا وہاں پہ. تو
جی جو پہلی آیتیں ہیں نا, جی آپ مزید کچھ کہنا چاہ رہے؟
نہیں نہیں بس یہی.
جی دیکھیں یہ جو آیتیں کہا نا کہ باپ بیٹے کو نہیں پہچانے گا, یوم یفل یفر المرء من اخیہ, یہ جو کہا کہ اس دن بھائی بھائی سے بھاگے گا, میاں بیوی ایک دوسرے کو نہیں پہچانیں گے, باپ بیٹا نہیں پہچانے, مطلب یہ کہ نفسا نفسی کا یہ عالم ہو, ہر کسی کو اپنی فکر ہوگی, یعنی یہ جو جذبات ہیں پدرانہ پسرانہ مادرانہ, یہ جو جذبات ہیں یہ جذبات کے اوپر وہ نفسا نفسی غالب آ جائے گی, وہ سچویشن جو ہوگی, حقیقتیں کھل گئی ہیں نا, چیزیں جو چھپی ہوئی ہیں وہ سامنے آ گئی ہیں، اعمال مجسم ہو کے سامنے آ رہے ہیں، جس چیز کو سچائی نے سمجھی تھی وہ سامنے آ گئی، چونکا دیا، ہلا کے رکھ دیا ہے، ہر پورا وجود ہل چکا ہے، کدھر بیٹے کی فکر ہے تو کدھر بیوی کی، تو کدھر بھائی کی، تو کدھر ماں اور بیٹا کر، کہیں گے بابا اپنا اپنا دیکھو یہاں پر، یا پھر المرء من اخیہ، کہا کہ بھاگیں گے وہاں پہ، کیونکہ اس سچائی کے وقت میں ہر کسی کو اپنی فکر پڑی ہوگی. یہ اصل میں قرآن مجید ہمیں الرٹ کر رہا ہے، یہ نہیں کہ رشتہ ختم ہوگا، نہیں یہ کہ مثلا وہ ہو جائے گی، یہ اس سچویشن کو ریفلیکٹ کر رہی ہیں آیتیں جو قیامت کے دن ہونے والی ہیں. اتنی سچویشن سخت آئے گی کہ وہ ماں جو بچے کے لیے ہزار بار مرنے کے لیے تیار ہے، وہ ماں بیٹے کو کہے میں تو جانتی نہیں ہوں تمہیں، یعنی اس کا رویہ، اس کا بیہیویئر ایسا ہوگا جیسے کہ کوئی جان پہچان ہی نہیں ہے، کہیں گے بابا اپنا لو یار، ہم پھنسے ہوئے ہیں ادھر، اپنی اس پر ہمیں اپنا دیکھنا ہے، یعنی ایسی سچویشن وہاں پہ کریٹ ہوگی. یہ اصل میں ہمیں الرٹ کرنا چاہ رہا ہے کہ دیکھو وہاں پر یہ چیزیں نہیں ہونے. اگر تم نے، اے ماں باپ سنو، اگر تم نے اپنے بیٹے کے لیے، بیٹے کی محبت میں کوئی خدا کی نافرمانی والا کام کیا نا، تو اس دن تو وہاں یہ بیٹا تمہارے پیچھے نہیں آئے گا، اس دن یہ دماغ میں رکھنا اپنا. اسی طرح بیٹے کو کہہ رہا ہے باپ کی وجہ سے، باپ کی اطاعت اور باپ کی بات ماننے کے لیے، ماں کی بات ماننے کے لیے خدا کی نافرمانی کیے نا، تو یہ ذہن میں رکھو کہ اس دن یہ یفرو ہونے، فرار کرنا ہے انہوں نے. رشتے ناتوں کو اس وقت تک دیکھو جب تک خدا کی اطاعت کے دائرے کے اندر ہے، جہاں خدا کی اطاعت کا دائرہ ختم کر کے کراس کرتے ہیں یہ رشتے، ان کو مت دیکھو، کیونکہ یہ قیامت کے دن بھاگیں گے، کوئی کام نہیں آئیں گے تمہارے لیے، قبر میں بھی کام نہیں آنے والے، برزخ میں بھی کام نہیں آنے والے، قیامت میں بھی کام نہیں آنے. ہاں ان سب کے رشتے ناتوں کے دائرے میں رہو. وَلَا تَقُلْ لَهُمَا أُفٍّ، اس وقت تک جب تک وہ تمہیں حکم خدا کی خلاف ورزی کا نہ کہیں. اللہما قولاً سلیما، کب تک قولاً سلیما پروردگار، اس وقت تک جب تک تمہیں ایسی بات کا حکم نہ دیں جو خدا کی نافرمانی کے زمرے میں آتا ہے. تو یہ اصل میں اس منظر کی طرف ریفلیکٹ کری. آلریڈی ہم ایک منٹ اوپر آ چکے ہیں میری گھڑی کے حساب سے، یا دو منٹ ہم اوپر آ چکے ہیں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. پروردگار عالم سے دس بدعا ہیں کہ سب کو اپنے حفظ و امان میں رکھے. اللہم اجعلنا فی ذرعک الحصین الذی تجعل فیہا من ترید. اللهم عجل لوليك الفرج والعافية والنصر للإسلام والمسلمين، واحفظ علماءنا ومراجعنا وقائدنا الخامنئي، حفظه الله ورعاه. والسلام عليكم ورحمة الله.
وعليكم السلام ورحمة الله. بہت شکریہ.